अगर आपने मुझे लंबे अरसे से सुना है तो कभी न कभी आपने मुझे मेरी सिम्मत के तायुन में कमजोरी के बारे में कहते सुना होगा। इसलिए मैं जब भी कहीं जाता हूं, मेरा कोई काबिल दोस्त मुझे कागज के टुकड़े पर सिमतों का वाज़े तायुन लिख कर देता है। तीसरे इशारे पर तुम्हें दाएं मुड़ना है और फिर दूसरे रुकने के इशारे पर बाएं मुड़ना है, तो वो मुझे वाज़े हिदायत देते हैं ताकि मैं मुश्किल में ना पड़ूं। इसलिए जब मैं ये छोटी छोटी हिदायत हाथ में पकड़े गाड़ी चलाता हूं, तो मैं उस इशारे से डरता हूं जो कहता है गैर मुतय्यन। गैर मुतय्यन सिमत, आप उस इशारे की पैरवी करते हैं और वहां कोई इशारा नहीं होता, तो वाकई इससे परेशानी बन जाती है। लेकिन रूहानी तौर पर गैर मुतय्यन सिमत यह है कि अक्सर मामलात में कोई इशारा नहीं होता, आप गैर मुतय्यन सिमत में होते हैं और डगर से हट जाते हैं और आपको एहसास नहीं होता। अब हम में से वो जो गैर मुतय्यन सफर पर होते हैं, वो समझते हैं उस दर्द और तकलीफ को जो खुद को उस रास्ते पर पाने से मुंसलिक होती है, अपनी मंजिल से बहुत ज्यादा दूर, और देखें मसीह को अपना निजात दहिंदा मानने के एक साल या इससे कुछ देर बाद इबलीस मुझे आजमाने में कामयाब हुआ, और मैं देखें आजमाने की बात कर रहा हूं, वो मुझ पर गालिब ना हुआ, उसने मुझे आजमाया। खतरनाक रूहानी बेसिमती में ले जाने के लिए मुझे अच्छी तरह याद है, मैं भूल भुलैयों में 18 महीने तक भटकता रहा। शायद ये मेरी मसीही जिंदगी के दर्दनाक तरीन 18 साल थे। मेरे मामले में मैंने इब्लीस का झूठ सुना और बेसिमती का शिकार हो गया। ये इसी तरह होता है। निजात पाने के कुछ ही अरसे बाद मेरी वालिदा 52 साल की उम्र में वफात पा गई। मैं तकरीबन 17 साल का था और बिल्कुल नया मसीही था। मैं कई साल खुदावंद के साथ चलता रहा। कुछ देर के लिए मुझे इसका सामना करना पड़ा। मुझे तसल्ली दी गई थी क्योंकि मैं पुख्ता ईमानदारों की रफाकत में था, रास्तबाज आदमी जिन्होंने मेरी मदद की, और इससे मुझे बड़ा इत्मीनान मिला और मुझे बहुत समझ और दिल का सुकून मिला। लेकिन फिर मैंने वही किया जो अक्सर मसीही करते हैं। मैं मसीही रफाकत से दूर हो गया और उन लोगों के ग्रोह की शराकत से जो मुझे देख रहे थे और खिदमत कर रहे थे। और मैं आपको इस तकलीफ दे तजुर्बे से खबरदार करता हूं, जब भी आप मसीही रफाकत से कभी दूर होते हैं, इबलीस आपको अपने रास्तों के साथ आजमाने की भरपूर कोशिश करेगा, और वो मसीह के लिए आपके जोश को मारने के लिए आपको रफाकत की बाहों से दूर ले जाना चाहेगा। मेरे मामले में उसने मेरे कान में सरगोशी की। मोहब्बत करने वाला खुदा इतनी कम उम्र में कैसे तुम्हारी मां को तुमसे दूर ले जा सकता है? और मुझे अफसोस हुआ, मैंने महसूस किया। जानते हैं उन 18 महीनों का अहम हिस्सा क्या था? मैंने चर्च जाना कभी नहीं छोड़ा। मैंने चर्च जाना जारी रखा। मेरा जिस्म चर्च जाता था, लेकिन मेरे दिल में खुदा की मोहब्बत ठंडी पड़ रही थी। मैं चर्च की कतार में पीछे हट रहा था, और ठीक चर्च की कतार में, शायद आप यहां हों या टीवी पर देख रही हों और आप बेसिमती का शिकार हों, राज में शख्सी तौर पर बेसिमती का शिकार, आपके और खुदा के अलावा कोई और इसे नहीं जानता। शायद आपने जमीर को सुन कर लिया हो, इस बेसिमती की दलीलें देते हूं। मेरी दुआ है कि खुदा आज आपसे हम कलाम हो। हम खुदा के रास्ते में कामयाबी के तीन खतरनाक दुश्मनों की बात कर रहे हैं। पहले हमने देखा कि यूसुफ कैसे खुदा के तरीके से कामयाब था, आदमी के तरीके से नहीं। और गुज़श्ता पैगाम में हमने पहले दुश्मन को देखा जो बेहौसलगी है, और आज हम दूसरे दुश्मन को देख रहे हैं जो कि बेसिमती है, और आइंदा इतवार हम तीसरे दुश्मन को देखेंगे जो कि शक है। بائبل میں روحانی بے سمتی کی افسوسناک ترین مثال لوط نامی شخص کی ہے۔ دراصل بائبل ہمیں قدم بہ قدم بتاتی ہے کہ کیسے وہ بے سمتی کا شکار ہوا، اور دیکھیں یہ ایک دھیمی ڈھلوان سے شروع ہوا اور سدوم اور امورا کے گندے پانی کے حوض پر ختم ہوا۔ سوال، کیسے لوط جیسے ایماندار کا انجام سدوم کے سینے پر ہوا؟ بائبل ہمیں پس منظر کی تصویر دیتی ہے بتانے کے لیے کہ آخر کیا ہوا، یہ کیسے ہوا، کیسے اس کا انجام اس طرح کا ہوا۔ آپ کو یہ کبھی نہیں بھولنا چاہیے کہ ایک ہلکا پھلکا گناہ کبھی ہلکا پھلکا گناہ نہیں رہتا۔ ایک چھوٹا سا گناہ بہت بڑا گناہ بن جاتا ہے۔ لوط نے ایک چھوٹے سے گناہ سے آغاز کیا اور انجام گناہ کے گڑے میں ہوا۔ اس کے دل میں گناہ پوشیدگی میں شروع ہوا، پھر اس کا پورا خاندان متاثر ہوا۔ لوط گناہ کی طرف چھوٹے چھوٹے قدم اٹھا رہا تھا اور پھر وہ اس گڑے میں تیرتا ہوا نظر آتا ہے۔ اب میں لوط اور اس کے اقدامات کے متعلق بتاتا ہوں جو اسے خدا کی شاہراہ سے دور لے گئے۔ دراصل لوط اس مسیحی کی مثال ہے جس کا ایک قدم مسیح کے ساتھ اور دوسرا دنیا کے ساتھ ہو۔ جو مسیحی تشخص کو گناہ اور نافرمانی کی دلیل کے طور پر استعمال کرتا ہو، جو ٹیڑھے کاروباری تعلق میں گھوم رہا ہو، اور جو اپنے پوشیدہ جذبے میں شخصی طور پر مدہوش ہو اور پھر بھی وہ عوامی فلاح کے کچھ کام کرتا ہو اور وفاداروں میں مل جائے جو اس طرح خدا کی خدمت کرتے ہیں۔ پہلے میں لوط کے متعلق بتاتا ہوں۔ وہ ابراہام کا بھتیجا تھا جیسا میں نے پہلے بتایا، اور وہ سارا وقت ابراہام کے ساتھ رہا۔ اس نے کسدیوں کے اور کو ابراہام کے ساتھ چھوڑا۔ ابراہام مصر کو گیا اور وہ اس کے ساتھ گیا۔ ابراہام کنعان کو گیا اور وہ اس کے ساتھ گیا۔ آج کی زبان میں ہم کہہ سکتے ہیں کہ وہ اپنے چاچا ابراہام کے ساتھ ساتھ ہی رہا۔ لوط نے خدا کی وفاداری دیکھی اپنے چاچا ابراہام کے ساتھ۔ لوط نے اپنے چچا کا خدا پر بھروسہ اور اس کی وفاداری دیکھی، حتیٰ کہ وعدے کی تکمیل میں 25 سال لگ گئے۔ کیسے خدا اپنے وعدے پر قائم رہا؟ لوط نے دیکھا کیسے خدا نے اس کے چچا کی وفاداری اور دیانتداری کو برکت دی۔ اس نے دیکھا کیسے اس کا چچا ابراہام کئی بار ناکام ہوا اور اس نے توبہ کی اور خدا کی طرف مڑا۔ لیکن اس سب سے بڑھ کر اس نے دیکھا کیسے اس کے چچا نے خدا کے طریقے سے کامیابی کا تجربہ کیا۔ ایک بار ان میں لڑائی ہوئی اور لوط نے زمین کا بہترین حصہ مانگا۔ اس کے چچا نے کہا چلو ٹھیک ہے، تم جو بہترین چاہتے ہو لے لو، تم سب لے لو، باقی میں لے لوں گا۔ اور اس نے یہ کیا، اس نے یہ سب کھو دیا، لیکن ابراہام نے جو تھوڑا لیا تھا خدا نے اسے برکت دی۔ اس نے یہ سب دیکھا تھا۔ تم میرے ساتھ پیدائش 13 باب نکالیں 10 آیت۔ تب لوط نے سدوم کی طرف دیکھا، اس نے بس دیکھا۔ خبردار رہیں، جب گیت کہتا ہے دیکھنے میں خبردار رہیں۔ اب عبرانی لفظ دیکھنے کا یہاں مطلب سرسری نظر ڈالنا نہیں، اس کا مطلب حادثاتی نظر ڈالنا نہیں، اس کا مطلب لا محالہ نظر ڈالنا نہیں، اس کا یہ مطلب نہیں، اس کا مطلب ہے قصدن دیکھنا۔ اس کا مطلب ہے جہاں آپ ہیں بے اطمینانی سے دیکھنا۔ اس کا مطلب ہے دیکھنا اور سوچنا، اگر سدوم پر اچھا سمجھوتا نہیں ہوا تھا کوئی بات نہیں، کوئی بات نہیں اگر یہ مشکوک سمجھوتا تھا، کوئی بات نہیں اگر یہ آپ کو برے لوگوں کے ساتھ سفر پر لے جاتا ہے، کوئی بات نہیں اگر یہ خطرناک حالات میں لے جاتا دکھائی دیتا ہے، کوئی بات نہیں اگر یہ اچھائی اور سچائی اور راست بازی سے آپ کو تباہی کی طرف لے جاتا دکھائی دیتا ہے۔ شاید اس نے خود سے کہا ہو، تمام مسیحیوں کی طرح جو بے سمتی کا شکار ہوتے ہیں، دیکھنے میں کوئی برائی نہیں۔ دیکھنے کا مطلب یہ نہیں کہ شامل ہو جاؤں، دیکھنا کوئی گناہ نہیں ہے۔ عزیزو، اس دیکھنے کے ساتھ مسئلہ یہ ہے، اس قصدن نظر پر جو کچھ بھی آپ ہیں، جیسے بھی حالات میں خدا نے آپ کو رکھا ہے، یہ قصدن نظر محض دیکھنا نہیں رہتا جب تک کہ آپ اسے باہر یہیں سے چھوڑ نہ دیں۔ کیوں؟ کیونکہ اگلا قدم اکثر یقینی طور پر بہت قریب ہوتا ہے۔ اور آپ یہ بارہویں آیت میں دیکھتے ہیں، صرف دو آیات بعد ہی شاید یہ لمبا عرصہ ہو، ہم نہیں جانتے کتنے سال لگے، کتنے دن لگے، کتنے ہفتے لگے۔ دسویں اور بارہویں آیت میں، بارہویں آیت میں وہ کہتا ہے وہ صدوم کے قریب ہوا، دسویں آیت میں اس نے صرف دیکھا حسد بھری نظر سے، اور بارہویں آیت میں دو آیتوں بعد اس نے صدوم کی طرف اپنا ڈیرا لگایا۔ اگر آپ نے اس سے پوچھا ہوتا لوط آخر یہ باہر ہی کیوں، اندر کیوں نہیں چلے جاتے، شاید اس نے جذباتی طور پر کہا ہوتا، دیکھو مائیکل، صدوم برا شہر ہے، صدوم برائی سے بھرا ہے، صدوم میں میرے خاندان کے رہنے کی جگہ نہیں، صدوم میں میں بس جاؤں گا، کاروبار کروں گا اور نکل آؤں گا، صدوم میرے جیسے اچھے شخص کے لیے نہیں ہے۔ عزیزو، میں جانتا ہوں، کیونکہ میرے بے سمتی کے 18 مہینوں کا آغاز اسی دیکھنے سے ہوا۔ کچھ دیر پہلے میں صدوم کے باہر تھا۔ یہ میرے لیے حیران کن ہے کیسے ہم چیزوں پر دلیلیں دینے کے قابل ہوتے ہیں، اور ہم ایسے ہی ہیں، اور برا ترین وقت ہوتا ہے جب ہم خود کو دلیلیں دینا شروع کرتے ہیں۔ یہیں پر مسئلہ ہے، جب لوط نے صدوم کی طرف ڈیرا لگایا، وہ صدوم کے اندرونی راہ پر 90% تھا، یقیناً۔ عزیزو، میں آپ کو بتاتا ہوں، میں روحانی بے سمتی سے خبردار کرتا ہوں، آپ کی بے سمتی کچھ بھی ہو، میں یقین دلاتا ہوں شاید اتنی بے سمتیاں ہیں جتنے یہاں لوگ ہیں، میری بے سمتی شاید آپ سے مختلف ہو، آپ کی آپ کے اگلے والے سے مختلف ہو، کیونکہ کوئی بھی بے سمتی آپ کو راستے سے ہٹائے گی، یہ آپ کو خدا کی شاہراہ سے باہر اور دور لے جائے گی، بھلے یہ کاروباری معاہدہ ہو جو آسمانوں کو متفن کرے، بھلے یہ وہ ویب سائٹ ہو جہاں بار بار جائیں، بھلے یہ گناہ آلود جنسی تعلق ہو جو کہ آپ رکھے ہوئے ہوں اور سوچتے ہوں کہ آپ ٹھیک ہی رہیں گے، بھلے یہ وہ نشے کی لت ہو جس کا الزام آپ باقی لوگوں پر لگائیں، بھلے یہ ناراست دوستی ہو جو آپ کو پستی میں لے جائے، خود کو بے وقوف مت بنائیں کہ آپ بس دیکھ رہے ہیں، آپ بس باہر ہی ہیں اور اس کی حد پر ہیں۔ نہ آپ کو واحد کام جو کرنا ہے، آپ جہاں بھی ہوں وہ کریں جو یوسف نے کیا، اپنے جوتے پھینکیں اور بھاگ نکلیں، کیونکہ خدا کے طریقے سے آپ کو کامیابی ملے گی اگر آپ بے سمتی سے دور رہیں، لیکن خدا کی طرف سے کامیابی آپ کو نہیں ملے گی اگر آپ صدوم کے باہر ٹھہرے ہیں۔ کیوں؟ کیونکہ تیسرا قدم ناگزیر ہے۔ ایک صفحہ آگے دیکھیں، 14:12 اور پھر دیکھیں کہ یہاں پر آپ لوط کو صدوم کے دل میں دیکھتے ہیں، بالکل مرکز میں۔ اب بائبل ہمیں وہ حتمی لمحہ نہیں بتاتی جب وہ صدوم میں داخل ہوا، شاید وہ لمبے عرصے تک باہر رہا، بائبل نہیں بتاتی کہ اسے تحریک دینے والے آئے، اس کا سامان اور اسے اور اس کے خاندان کو صدوم میں لے کر آ گئے، بائبل ہمیں کچھ نہیں بتاتی۔ دراصل بائبل ہمیں صدوم میں ہونے والے پراپرٹی کے کاروبار کے متعلق کچھ نہیں بتاتی، بائبل بس بتاتی ہے کہ وہ اندر تھا۔ اور پھر چوتھا قدم آتا ہے، پھر دیکھیں چوتھا قدم آتا ہے، چوتھا، وہ صدومی معاشرے کا حصہ بن گیا، وہ صدومی معاشرت کا حصہ بن گیا۔ اور دراصل میں آپ کو ये नहीं बता सकता, आप इसे घर पर जाकर पढ़ें। बुरे काम जो उसने अपने खानदान के साथ किए, पैदाइश 19वां बाब देखें, चंद सफे आगे पैदाइश 19:1 लिखा है कि वो सदूम के फाटक पर बैठा था, वो शहरी काउंसिल का रुकन बन गया, वो सदूम में इतना घुल मिल गया कि लोग उसमें और तमाम बुरे लोगों में फर्क नहीं कर पाते थे जो वहां रह रहे थे और तमाम बुरे काम जो वहां हो रहे थे। अब जरा गौर से सुनिएगा, मसीह के लिए लोगों तक पहुंचना और उनके तर्ज जिंदगी को अपनाना दो मुख्तलिफ बातें हैं। मैं पुरयकीन हूं कुछ झूठे उस्ताद और मुबल्लिग जिनको मैंने कई सालों के दौरान सुना कहते हैं, क्या यह बड़ी बात नहीं, क्या यह जबरदस्त नहीं, लूत सदूम का हिस्सा बन गया, अब वो उस बेदिन मुआशरे पर असरअंदाज हो सकता था, लूत ने उस मुआशरे से ताल्लुक पैदा कर लिया। कोई शक नहीं कि लूत उस बुरे मुआशरे के लिए गवाही बनेगा, वो बदनवान मुआशरे में मिशनरी बन गया। मेरे जहन में कोई शक नहीं कि खुदा अपने खादमों को बुलाता है कि वो बुराई और हालात और उन जगहों पर गवाह हों जो बुराई का शिकार हैं, इसमें किसी किस्म का कोई शक नहीं। लेकिन खुदा हमें इसलिए नहीं बुलाता कि उनके गुनाह का हिस्सा बने, खुदा इसलिए नहीं बुलाता कि उनके गुनाह की मंजूरी दें जिन तक हम मसीह के लिए पहुंचते हैं, खुदा इसलिए नहीं बुलाता कि उनके गुनाह को कबूल करें ताकि उसके लिए दलीलें दें। मेहरबानी से गौर से सुने, मैं नहीं जानता चार कदम कितने अरसे में लिए गए, लेकिन असल मसला ये नहीं है, इससे फर्क नहीं पड़ता कि ये दिन महीने या साल थे, ये मसला हरगिज नहीं है। सवाल है कि आप इस वक्त किस कदम पर हैं, आप इस वक्त कहां पर हैं, और आप जिस जगह पर भी हैं आप अभी भाग सकते हैं, अभी देर नहीं हुई। क्या आप पहले कदम पर हैं और हसरत से देख रहे हैं? रुक जाएं, खुदा की तरफ वापस भागें। क्या आप गुनाह के साथ खेलने के दूसरे कदम पर हैं, सोचते हैं इससे आपको तकलीफ नहीं होगी? खुदा की तरफ वापस भागें। क्या आप सदूम के अंदर हैं, बाहर आ जाएं जबकि बाहर आना बेहतर है। यकीनन कई कहते हैं, देखें पौलुस रसूल को, उसने कहा मैं तमाम लोगों के साथ मिला ताकि उन्हें मसीह के लिए जीत सकूं, पौलुस जनाकार नहीं हुआ ताकि जनाकारों तक पहुंच सके, उसने बद इखलाकी को जवाब नहीं दिया और कहा कि ये सब ठीक है, ये उसकी मदद नहीं करेंगे ताकि वो मसीह तक पहुंच सके, ये वो नहीं जो तमाम लोग समझते हैं, ये गुनाह को जवाब देना है। पौलुस जो कह रहा है वो ये है, मैंने खुशखबरी के लिए सब कुछ कुर्बान किया। लूत के मामले में खुदा ने मुदाखलत की और उसे और उसके खानदान या उनमें से अक्सर को बाहर खींच लाया, उसकी बीवी नमक का सतून बन गई क्योंकि उसने वापस देखा, यह देखने का अमल रुका नहीं और उसने जिंदगी खो दी। लेकिन खुदा को उन्हें बाहर खींचना था क्योंकि चचा इब्राहिम पहाड़ पर खड़ा उनकी शिफात कर रहा था, उनके लिए वो दुआ कर रहा था। और आप जहां हैं, कोई आपके लिए दुआ कर रहा है, कोई आपकी शिफात कर रहा है। मैं जानता हूं मेरे मामले में खुदा के सामने मेरी बहन की शिफात थी कि वो मुझे बेदार करे। अजीजो, अगर आप सदूम को जीत नहीं रहे तो हो सकता है सदूम आपको जीत रहा हो, अगर आप अपनी दौलत को काबू नहीं कर रहे तो हो सकता है कि वो आपको काबू कर ले। क्या आप खुदा के तरीके से कामयाबी का तजुर्बा चाहते हैं तो अपनी रूहानी बेसहमती से बाहर निकले और बाकी काम खुदा करेगा। हमारा खुदा अजीम और जबरदस्त खुदा है, वफादार खुदा। आप बाहर निकले और बाकी वो करेगा, आप बेसहमती से बाहर निकले। मैं सोच रहा था कि ईमानदार जो गवाही रखते खुदा के साथ चलते शायद मिनिस्ट्री में या खुदा की खिदमत में हैं और उन्होंने खुद को बेसिमती के गढ़े में पाया। और मुझे उस कहानी का ख्याल आता है जो मैंने कई साल पहले पढ़ी। جو کہ ایک برطانوی جہازران سر فرانسس ڈریک کے بارے میں ہے۔ سر فرانسس ڈریک نے کئی بار دنیا کا چکر لگایا، دنیا کے گرد اپنے پانچویں سفر کے اختتام پر، بالکل آخر پر، وہ اپنے گھر انگلینڈ میں آیا اور اسے خطرناک طوفان کا سامنا ہوا دریائے تھامس میں۔ طوفان کی وجہ سے رگیں پھٹ گئیں، یہ اس وقت ہوا جب وہ زمین پر پہنچنے کو تھا اور بوڑھے جہازران نے اپنی مٹھی جکڑ لی اور گر پڑا۔ کیا ایسا ہو سکتا ہے جس نے سات سمندروں کے خطرات بہادری کے ساتھ جھیلے ہوں اور وہ ایک گڑھے میں ڈوب جائے؟ عزیزو، آپ آسمان کی شاہراہ پر ہیں، بے سمتی کے گڑھے میں مت ڈوبے، بے سمتی کے گڑھے میں مت ڈوبے۔ آپ بڑی چیزوں کے لیے بنائے گئے ہیں، آپ بلند چیزوں کے لیے بنائے گئے ہیں، آپ جلالی چیزوں کے لیے بنائے گئے ہیں، آپ فردوس کے لیے بنائے گئے ہیں۔
Passionately proclaiming uncompromising truth. This program has been a presentation of Leading the Way with Dr. Michael Youssef.